नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 3 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनावको प्रचार गर्न नपाउने मौन अवधि राति 12 बजेपछि शुरू हुँदै प्रचार प्रसारको अन्तिम दिन आज शीर्ष नेताको दौड़धूप।
मतदाता परिचय पत्र वितरण शुरू, पर्सीसम्म मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने।
नेपालको आर्थिक वृद्धि दर 23 वर्षपछिकै उच्च भएको विश्व ब्याङ्कको प्रतिवेदन। भूकम्पपछिको पुननिर्माण र विद्युत उत्पादनमा भएको सुधारले आर्थिक वृद्धि 7.5%।
भारतमा कुख्यात अपराधी बब्लु दुबेको हत्या, अदालतमा पेश गर्ने क्रममा गोली प्रहार।
सर्वाधिक पुरस्कार राशिको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ 9 गते शुरू हुने।
यसपालिको स्थानीय तहको चुनावमा 7 वटा ठाडो लाइन रहेको मतपत्र हुन्छ भनेको सुने, होइन कुरो चाहिँ के रहेछ है नानी?
ए हो त नि आमा, अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य 2 वटा सदस्यका लागि मतपत्रमा 7 वटा ठाडो लाइनमा उम्मेदवारको चुनाव चिन्ह रहेको हुन्छ।
कसका लागि कुन लाइनमा भोट दिने त?
पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरू मध्ये आफूलाई मन परेको उम्मेद्वारको एक निर्वाचन चिन्हमा मतदान गरेर क्रमशः प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यलाई मतदान गर्न सकिन्छ, बुझ्नुभयो नि? अनि बाँकी 6 र 7 ठाडो लाइनहरू मध्ये कुनै 2 कोठाका चिन्हमा छुट्टा छुट्टै स्वस्तिक छाप लगाउनु पर्छ भनेको क्या आमा? अब त बुझ्नुभयो नि?
बल्ल बुझे।
चुनाव चिन्हमा सही तरिकाले छाप लगाऊ र आफ्नो मत बदर हुनबाट जोगाऊ। निर्वाचन आयोग।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
चुनावको प्रचार गर्न नपाउने मौन अवधि भरे राति 12 बजेपछि शुरू हुँदैछ। स्थानीय तह निर्वाचन निर्देशिकामा मौन अवधि शुरू भएपछि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेद्वारको पक्ष वा विपक्षमा चुनावी प्रचार गर्न नहुने उल्लेख छ। मौन अवधिमा उम्मेद्वारको पक्ष र विपक्षमा चुनाव प्रचार प्रसार गर्न गराउन निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ। साथै सामाजिक सञ्जाल फेसबुक, ट्विटर तथा युट्यूब साथै एसएमएसमा पनि उम्मेद्वारले चुनाव प्रचार गर्न पाउने छैनन्। मौन अवधिमा निषेध गरिएका कार्य गरेमा उम्मेद्वारलाई कार्यवाही हुने आयोगले जनाएको छ।
चुनाव प्रचारको अन्तिम दिन आज विभिन्न दलका नेताहरू चुनावी प्रचारमा व्यस्त रहे। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवनको भरतपुरमा आयोजित चुनाव प्रचार सभामा सहभागी भए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावले देशलाई निकास दिने दावी पनि गर्नुभएको छ। चितवनको भरतपुरमा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस माओवादी गठबन्धनले देशलाई 20 वर्षपछि निकास दिन लागेको दावी गर्नुभएको हो।
अब निर्वाचनबाट त्यस कारण यो आफ्नो सरकारको निर्वाचन हुँदैछ पहिलो पटक, यसमा हामीलाई गर्व छ। यो सत्ता गठबन्धनले देशलाई निर्वाचन, त्यो पनि ऐतिहासिक निर्वाचनसम्म डोर्याएर लिएर गयो।
कांग्रेस माओवादी केन्द्रका तर्फबाट संयुक्त मेयर पदका उम्मेद्वार रेणु दाहाल पक्षले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले चुनावले स्थानीय तहलाई बलियो र विकासशील बनाउने विश्वास व्यक्त गर्नुभयो। यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 12 बुधे सहमतिदेखि नै माओवादी केन्द्रसँग गठबन्धन हुँदै आएको भन्दै नेपालमा स्थायी शान्ति र संघीय गणतन्त्रात्मक लोकतन्त्र स्थापना गर्न पनि कांग्रेस माओवादीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष रूपमा चुनाव सम्पन्न भएको हेर्न चाहेको बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिकामा एमाले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सबै दल मिलेर चुनाव सम्पन्न गर्नुपर्नेमा जोड़ दिनु भएको हो। ओलीले जेठ 15 बजेट ल्याउँदा चुनाव निष्पक्ष हुन नसक्ने दोहोर्याउनु भएको छ। चुनावी प्रचारका क्रममा भरतपुर पुगेका ओलीले कसैको प्रभावमा नपरी लोकतन्त्रका लागि लड़ेका स्थानीय उम्मेद्वारलाई भोट दिन नागरिकलाई अपील पनि गर्नुभयो। एमालेको चुनावी सभालाई महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, भरतपुर महानगरका एमाले उम्मेद्वार देवी गेमाली लगायतले सम्बोधन गर्नुभएको थियो।
मतदातालाई परिचय पत्र वितरण शुरू गरिएको छ। आउँदो आइतबार हुने चुनावका लागि आजदेखि सबै मतदान केन्द्रबाटै परिचय पत्र वितरण शुरू गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगले परिचय पत्रसँगै आजदेखि मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरेको छ। मतदाता शिक्षा अन्तर्गत सही तरिकाले चुनाव चिन्हमा छाप लगाउने तथा मतपत्र पट्याएर नबिग्रने गरी बाकसमा खसाल्ने तरिकाबारे जानकारी दिने काम भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। मतदान केन्द्रमा आज परिचय पत्र लिनेको घुइँचो लागेको थियो। आयोगले भोट हाल्न मतदाता परिचय पत्र अनिवार्य चाहिने भएकाले भोलि र पर्सीसम्म परिचय पत्र लिइसक्न आग्रह गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावमा दलहरूको सहभागिता उत्साहजनक भएको भन्दै खुशी व्यक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज मुख्य तीन दलका शीर्ष नेतासँग भएको छलफलका क्रममा उहाँले चुनावमा दलहरूको सहभागिता उत्साहजनक भएको भन्दै यसले सबै तहको चुनाव सफल बनाउने वातावरण तयार भएको बताउनुभयो। यसैबीच राष्ट्रपति भण्डारीले भोलिदेखि हुन लागेको आफ्नो श्रीलंका भ्रमणका बारेमा पनि दलका शीर्ष नेतालाई जानकारी गराउनु भएको छ। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेष राज अधिकारी अनुसार दलका नेताहरूले राष्ट्रपति भण्डारीको भ्रमणको सफलताको शुभकामना दिएका थिए।
आउँदो आइतबार हुने स्थानीय तहको चुनावमा भोट खसाल्न मतदाता उत्साहित छन्। आइतबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदान हुने भएकाले सबैलाई तोकिएकै समयमा मतदान केन्द्रमा गएर आफ्नो अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले आग्रह गरेको छ। मतदानमा अपाङ्गता भएका, अशक्त, वृद्धवृद्ध, गर्भवती र किरिया बसेकाहरूलाई लाइनमा बस्न नपर्ने र उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्न दिन आयोगले मतदान अधिकृतहरूलाई निर्देशन दिए सकेको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मालाई साथी अर्जुन पोखरेलले मतदानको क्रममा कस्ता व्यक्तिहरू लाइन बस्न पर्दैन भनेर सोध्नु भएको छ।
मतदान गर्न आउँदाखेरि वृद्धहरू जो चाहिँ लाइनमा उभिन सक्नुहुन्न, वृद्ध वृद्धाहरू, त्यसपछि चाहिँ नि अपाङ्गता भएका व्यक्तित्वहरू, यो चाहिँ नि गर्भवती महिलाहरू, यस्तै नसक्ने अशक्तहरू, जस्तै कोही क्रियामा बसेको छ भने त्यस्तो क्रिया पुत्रीहरू पनि मतदान गर्नुहुन्छ, उहाँहरू यस्ता व्यक्तित्वहरूलाई चाहिँ नि आफू मतदान केन्द्रमा आइसकेपछि मतदान अधिकृतले के व्यवस्था गराएको हुन्छ भने उहाँहरूलाई लाइनमा बस्न नपर्ने, छुट्टै अगाडि सर्दै अगाडि गएर मतदानमा सहभागी हुन पाउने व्यवस्था चाहिँ गराएको छ। र कतिपय अवस्थामा यस्ता वृद्ध वृद्धाहरूको र असहायहरू नसक्नेहरूको चाहिँ आफूले मत दिन पनि नसक्ने पनि हुन्छ कतिपय अवस्थामा, जस्तै आँखा नदेख्ने हुनुहुन्छ भने उहाँले चाहिँ चिन्न गानेर थाहा नपाउने हुन्छ। त्यस्तो अवस्थामा उहाँको एकाघरको परिवारको सहयोग चाहिँ लिने व्यवस्था चाहिँ निर्देशिकाले गरेको छ। र यदि एकाघरको व्यक्ति पनि कोही रहन्छ भनेदेखि अब मतदान अधिकृतले सहयोग गर्न सक्छ। त्यहाँ
पहिला पनि यस्तै आएको थियो, तर अब सुरक्षाका दृष्टिले केही शङ्कास्पद भयो भनेर काहीँ रोक लगाएको भनेर त्यो सम्बन्धित क्षेत्रका व्यक्तिहरूले गुनासो पनि गर्नुभएको थियो। यसपल्ट स्पष्ट निर्देशन केही छ कि?
यसपल्ट एकदम स्पष्ट निर्देशन भने पनि हाम्रो कानुनी व्यवस्था के छ भने उसको जस्तै वृद्ध वृद्धा छ भने उसलाई पालन तालन गर्ने उसको परिवारकै हुन्छ र उसले चाहिँ मतदान गराउँछ र लिएर घर पनि पुग्छ, उसले बिचमा बाटोमा छोड्दैन। र निर्वाचन आयोगले सबभन्दा बढी उहाँहरूलाई नै विश्वास गरेको छ, जसले त्यस्तो वृद्ध वृद्ध अथवा अपाङ्गहरू अथवा यस्तो असहायहरू हुनुहुन्छ, जसले उसलाई हेरचाह गरिरहेको छ, त्योभन्दा विश्वासिलो र भरपर्त अरू केही हुँदैन भन्ने निर्वाचन आयोगको ठम्माइ छ र उहाँहरूलाई नै मतदान गर्न सहयोग गरिदिन चाहिँ अनुरोध पनि गर्दछ आयोगले।
दृष्टिविहीनकोहरूको हकमा पनि यही हो,
दृष्टिविहीनको हकमा पनि परिवारको सदस्यले जो दृष्टिविहीनलाई पनि त केही न केही हिसाबले कसैको सपोर्ट हुन्छ, सहयोग भइरहेको हुन्छ, सबै नसक्ने असहायहरूको लागि सबैलाई त्यही हो।
तपाईँले भने जस्तो गर्भवती अपाङ्गता भएका क्रिया बसेका जुन दिन भोट हाल्ने हो त्यही दिन सरासरी गएर भोट हाल्ने कि केही पास त्यहाँभन्दा अगाडि केही जानकारी मतदान गर्ने स्थलमा केही दिनुपर्छ?
जानकारी त तपाईँले दिनु पर्यो, तपाईँ जस्तो मिडियाहरूले दिनुहुन्छ जानकारी होइन, हामीले चाहिँ फेरि छुट्टी चिठी लेखेर जानकारी आदि इत्यादि भन्ने केही हुँदैन। त्यस्तो आउने बित्तिकै हाम्रो सुरक्षाकर्मी हुन्छ त्यहाँ बसेको, स्वयंसेवकहरू हुन्छ त्यहाँ बसेका, उहाँहरूले त्यस्तो व्यक्ति आउने बित्तिकै उहाँले छुट्टी व्यवस्थित गरिदिइहाल्नुहुन्छ, त्यसमा छुट्टै चाहिँ आवश्यक छैन। जस्तै व्हील चेयरमा आउनुहुन्छ कोही होइन, उहाँहरूलाई पनि त्यो किसिमले अगाडि बढाइदिन्छौँ हामी होइन। कोही चाहिने अब नसक्ने हुनुहुन्छ होइन, उहाँलाई लाइनमा राख्ने कुरो भएन, त्यो हिसाबले चाहिँ हामीले सुविधाहरू त्यो दिन भनेर मतदान अधिकृतलाई हामीले निर्देशन नै दिएर पठाएको हुन्छ।
जस्तो चिन्ता व्यक्त गर्नुभएको छ बाहिर, अब उहाँहरूले कुनै चिन्ता लिनु परेन, उहाँहरू पहिलो प्राथमिकतामा रहेर मतदान गर्न पाउनु
एकदम एकदम उहाँहरू चाहिँ लाइनमा बस्नु पर्दैन, त्यहाँ चाहिँ आफ्नो चाहिँ कुरा राख्नुपर्छ, त्यहाँ भन्नुपर्ने हुन्छ। कतिपय अवस्थामा चाहिँ मान्छेको उभिँदाखेरि हेर्दैखेरि थाहा नहुन पनि सक्छ, जस्तै कसैको चाहिँ अब चस्मा लगाएर आएको छ आँखा नदेख्ने होला, अब त्यहाँ यतिकै मतदान अधिकार थाहा पाउँदैन होइन, यी विभिन्न कुराहरू हुन्छन्, उसलाई थाहा भएपछि उसले यो व्यवस्था मिलाइदिन्छ।
उहाँ हुनुहुन्थ्यो निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा। भोट दिन कस्ता व्यक्तिलाई के सुविधा दिइएको छ भन्ने बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो। अब बाँकी खबर, कालीकोट तिलागुफा 5 रोकाया परिवारमा भोट केमा हाल्ने भन्ने विषयमा विवाद हुँदा 8 घाइते भएका छन्। प्रेम रोकायाको घरमा मत हाल्ने विषयमा विवाद भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सूर्यबहादुर बोगटीले बताउनुभयो। गम्भीर घाइते भएका प्रेम रोकाया र शिव रोकायालाई जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरियो।
नवलपरासीको गैंडाकोट नगरपालिकामा माओवादी केन्द्रका मेयर पदका उम्मेद्वार दुर्गा दत्त ढुंगानाको घर अगाडि भेटिएको बम निष्क्रिय बनाइएको छ। आज दिउँसो भेटिएको बम सेनाको बज्रदल गणको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ।
सरकारले सबै जिल्ला स्वास्थ्य प्रमुखलाई स्थानीय चुनावको मतदानका दिन आउन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले सबै जिल्लाका स्वास्थ्य प्रमुखलाई परिपत्र गर्दै आफ्ना जिल्लाका हरेक मतदान केन्द्रलाई मध्यनजर गरेर आकस्मिक सेवाका लागि तयार रहन निर्देशन दिइएको जानकारी दिनुभयो।
नेकपा एमाले चुनाव प्रचारका लागि बनाइएका विभिन्न विद्युतीय प्रचार सामग्रीलाई तोडमोड गरी भ्रामक रूपमा सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। एमाले आज विज्ञप्ति मार्फत नेपालको प्रचलित कानून बमोजिम प्रतिलिपि अधिकारको उल्लंघन गरिएको भन्दै आफ्ना प्रचार सामग्रीलाई तोडमोड गरी भ्रामक शैलीमा सामाजिक सञ्जालमा राख्नेमाथि कार्यवाही गर्न प्रहरीमा उजुरी गरिएको जनाएको छ।
यसैबीच प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेद्वारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जाल मार्फत आफ्ना निजी विचार सम्प्रेषण नगर्न नगराउन संचारकर्मीलाई आग्रह गरेको छ। प्रेस काउन्सिलका सूचना अधिकृत दीपक खनालले आज विज्ञप्ति नै निकालेर स्थानीय तहको चुनावमा संचारकर्मीलाई स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
यसपालिको स्थानीय तहको चुनावमा 7 ठाडो लाइन रहेको मतपत्र हुन्छ भनेको सुने, होइन कुरो चाहिँ के रहेछ है नानी?
ए हो त नि आमा, अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य 2 सदस्यका लागि मतपत्रमा 7 ठाडो लाइनमा उम्मेद्वारको चुनाव चिन्ह रहेको हुन्छ।
कसका लागि कुन लाइनमा भोट दिने त?
पहिलो, दोस्रो, तेस्रो, चौथो, 5 ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरू मध्ये आफूलाई मन परेको उम्मेद्वारको एक निर्वाचन चिन्हमा मतदान गरेर क्रमशः प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यलाई मतदान गर्न सकिन्छ, बुझ्नुभयो नि? अनि बाँकी 6 र 7 ठाडो लाइनहरू मध्ये कुनै 2 कोठाका चिन्हमा छुट्टा छुट्टै स्वस्तिक छाप लगाउनु पर्छ भनेको क्या आमा? अब त बुझ्नुभयो नि?
बल्ल बुझे।
चुनाव चिन्हमा सही तरिकाले छाप लगाऊ र आफ्नो मत बदर हुनबाट जोगाऊ। निर्वाचन आयोग।
घर, इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भाँसिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चुनावको प्रचार गर्न नपाउने मौन अवधि राति 12 बजेपछि शुरू हुँदै मतदाता परिचय पत्र वितरण शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी खबर। नेपालको आर्थिक वृद्धि दर बजार मूल्यका आधारमा 7.5% बढेको विश्व ब्याङ्कले जनाएको छ। विश्व ब्याङ्कको नेपाल विकास सूचना अनुसार पछिल्ला वर्षमा सक्रिय मनसून, विद्युत उपलब्धता, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको गति लगायत कारणले आर्थिक वृद्धि दर 7.5% पुगेको हो। यद्यपि आर्थिक वृद्धिमा अझै धेरै चुनौती भनी रहेको विश्व ब्याङ्कले जनाएको छ। सन् 2015 नेपालको कुल गारस्थ उत्पादन 3.3% झरेको थियो भने त्यसको एक वर्षपछि सन् 2016 14 वर्ष यताकै सबैभन्दा कम बिन्दु अर्थात 0.4% झरेको थियो। विश्व ब्याङ्कले यो वर्ष नेपालको धान उत्पादन 50 लाख टन भन्दा बढ़ी हुने प्रक्षेपण गरेको छ, जुन गएको वर्षको तुलनामा 10 लाख टन बढ़ी हो। अहिले नेपालको पर्यटन क्षेत्रमा सुधार आएको, थोक तथा खुद्रा व्यापार सामान्य हुँदै गएको, यातायात क्षेत्रमा समेत उल्लेख्य सुधार आएको, भूकम्पका कारण रोकिएका 100 मेगावाट क्षमता भन्दा बढ़ीका जल विद्युत आयोजना समेत सञ्चालनमा आउन थालेको विश्व ब्याङ्कले जनाएको छ। आर्थिक वृद्धि दर बढ़े पनि नेपालमा निर्यात भन्दा आयात उच्च रहेको भनी विश्व ब्याङ्कको तथ्याङ्कले देखाएको छ।
लघु जलविद्युत स्वच्छ विकास संयन्त्र आयोजनाले नवीन परिणाममा आधारित लगानीतर्फ अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले प्रवर्धन गरेको आयोजनाले ग्लोबल पार्टनरशिप अन आउटपुट बेस एडबाट सन् 2016 इन अपटेन्ड अवार्ड पाएको हो। जनसंख्या तथा वातावरण मन्त्रालयमा भएको कार्यक्रममा नेपालस्थित विश्व बैंकका निर्देशक ठाकुया कामताले विश्व बैंकको तर्फबाट अवार्ड वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालाई प्रदान गर्नुभयो। कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले परम्परागत ऊर्जाको खपतलाई कम गर्दै नवीकरणीय ऊर्जाको विकास र विस्तारमा सरकार कटिबद्ध रहेको बताउनुभयो। स्वच्छ विकास संयन्त्र आयोजनामा 15 मेगावाट क्षमताका 450 वटा लघु जलविद्युत छन्। यो आयोजना सन् 2010 अक्टोबर 18 संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी ढाँचा महासन्धिमा दर्ता भएको हो।
उद्योग मन्त्रालयले तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानलाई आँखाको लेन्सको उत्पादन वृद्धि गर्न सहयोग गर्ने भएको छ। मन्त्रालय र प्रतिष्ठानबीच आज आँखाको लेन्स उत्पादन गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमति पत्रमा हस्ताक्षर गरिएपछि उद्योग मन्त्री नवीन राज जोशीले लेन्सको अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएकाले उत्पादन बढ़ाउन सहयोग गर्ने सहमति भएको बताउनुभयो। लेन्सको उत्पादनले देशको प्रतिष्ठा बढ़नुका साथै वैदेशिक मुद्रा आर्जनमा समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै लेन्स उद्योग उत्पादन प्रवर्धनमा सहयोग गर्ने उहाँको भनाई छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले निजी आवास पुननिर्माणका लागि जेठ मसान्तसम्म दोस्रो किस्ता बापतको रूपैयाँ लिने प्रक्रिया शुरू गर्न भूकम्प प्रभावितलाई आग्रह गरेको छ। पुष मसान्तसम्म पहिलो किस्ता लिइसकेका भूकम्प प्रभावितलाई प्राधिकरणले दोस्रो किस्ताको प्रक्रिया शुरू गर्न भनेको हो। पहिलो किस्ता बुझेर पनि दोस्रो किस्ता लिन आवेदन दिने लाभग्राही कम भएपछि प्राधिकरण कार्यकारी समितिको आजको बैठकले समय तोकेरै दोस्रो किस्ता लिने प्रक्रिया शुरू गर्न आग्रह गरेको हो।
सिन्धुपाल्चोकको तिनकुलोमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, 34 जना घाइते भएका छन्। काठमाडौँबाट दोलखाका लागि छुटेको 2356 नम्बरको बस खाडीचौर 3 किलोको सड़कबाट खस्दा दोलखा लामी डाँडाका 76 वर्षीय मुक्तिनाथ घिमिरे र उहाँकी श्रीमती रत्नकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेहरूको धुलीखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पतालमा उपचार भइरहेको छ। यस्तै गुल्मीको इस्मा गाउँपालिकामा आज LU-1C-6684 नम्बरको जीप दुर्घटना हुँदा कल्पना गन्धर्वको ज्यान गएको छ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रकमा डम्बर कुमार बतासलाई नियुक्त गरेको छ। कक्षा 11 को परीक्षा हुनै लाग्दा बोर्ड बैठकले परीक्षा नियन्त्रकमा बतासलाई नियुक्त गरेको बोर्डका सदस्य सचिव दिल्ली रिमालले जानकारी दिनुभयो। यसअघि कक्षा 12 को परीक्षा चलिरहेका बेला प्रश्नपत्र छपाई र वितरणमा लापरवाही गरेको भन्दै तत्कालीन परीक्षा नियन्त्रक सन्तोष अर्याललाई जिम्मेवारीबाट हटाइएको थियो। चुनावका कारण जेठमा शुरू गर्ने भनिएको परीक्षा मिति सारिए पनि फेरि दोस्रो चरणको चुनावले कक्षा 11 को परीक्षा पनि सर्न सक्ने बोर्डले जनाएको छ।
सर्वोच्च अदालतमा आईजीपी नियुक्तिको विषयमा परेको रिटमाथिको अन्तिम सुनवाई आज पनि स्थगित भएको छ। गएको चैत 30 गते सरकारले प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेपछि डीआईजी नवराज सिलवालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। गएको वैशाख 19 गते पनि रिटमाथिको सुनवाई स्थगित भएको थियो। आजको सुनवाई स्थगित गरिए पनि अर्को पेशी भने तोकिएको छैन।
सिधाङ्कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44282042 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाऊ।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिस शैक्षिक केन्द्र, नयाँ पानेश्वर काठमाडौँ। फोन नम्बर 41-07-007 98-5-11-72-194
41-07-007 98-5-11-72-194
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बर्दियाको गुलरियामा आगोले जलेर एक महिलाको ज्यान गएको छ। घरायसी विवादका कारण 22 वर्षकी पूनम मल्लाहले आफ्नै घरमा आगो लगाउँदा जलेर उनको ज्यान गएको प्रहरीले जनाएको छ। आग लागेका कारण फुसका 3 घर र 1 गोठ जलेको छ।
सिराहाको लहानमा अञ्चल यातायात व्यवस्था कार्यालयमा नचिनेको मान्छेको समूह समूहले कुकर बम विस्फोट गराएको छ। कार्यालयको माथिल्लो तलामा रहेको शौचालयमा बम विस्फोट हुँदा सामान्य क्षति भएको प्रहरीले जनाएको छ। बम विस्फोटपछि कार्यालयका सबै कामकाज आज ठप्प रह्यो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बाँकेका सीमा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलले संयुक्त रूपमा गस्ती गरेका छन्। सीमा अपराध नियन्त्रण र सीमा स्तम्भ रेखदेखका लागि पिल्लर नम्बर 26 30 सीमावर्ती क्षेत्रमा संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल काला बन्जरका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कुँवरले जानकारी दिनुभयो।
शेयर बजार परिसूचक नेप्से आज बढ़ेको छ। नेप्से आज 7.77 अंकले बढ़ेर 1658.58 बिन्दुमा पुगेको हो। सबै समूहको परिसूचक बढ़ेको दिन आज सबैभन्दा धेरै बीमा समूहको परिसूचक 45.46 अंकले बढ़ेको छ भने जलविद्युत समूहको परिसूचक 19.2 अंकले बढ़ेको छ। आज 91,71,00,000 भन्दा धेरैको शेयर कारोबार भएकामा सबैभन्दा धेरै सनराइज बैंकको 7,49,00,000 भन्दा धेरैको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
सुनको भाव आज तोलामा 200 रुपियाँले घटेको छ। सुन आज तोलामा 53,300 रुपियाँमा कारोबार भइरहेको छ। यो महिना लागेदेखि सुनको भाव लगातार सस्तिँदै गएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाव घटेकाले नेपाली बजारमा पनि सस्तो भएको नेपाल सुनचाँदी व्यवसाय राष्ट्रिय महासंघले जनाएको छ। चाँदीको भाव भने आज घटबड भएन। हिजो अस्ति जस्तै चाँदी आज तोलामा 740 रुपियाँमा किनबेच भयो।
मेरो पनि भन्नु छ।
फेसबुकमा भुवन आचार्यले लेख्नु भएको छ, निर्वाचन आयोगले भोट दिने तरिकाबारे सिकाउनु जरूरी थियो र सिकाउँदैछ पनि, तर यो कत्तिको प्रभावकारी भएको छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ, किनकि मतदाता निरक्षर पनि छन्।
राजन घिमिरे फेसबुकमै लेख्नुहुन्छ, अल्मामा रहेका मतदाताबाट मत बदर हुने सम्भावना धेरै छ, त्यसैले 20 वर्षपछि हुन लागेको चुनावको महत्व बुझ्दै मत बदर नहुने अवस्था सिर्जना गर्नु आवश्यक छ।
पोखराका दिपेन्द्र पौडेलले भने चुनावका लागि दिइएको विदा थोरै भएको गुनासो हाम्रो आईभीआरमा रेकर्ड गराउनु भएको छ।
20 वर्षपछि देशमा स्थानीय चुनाव हुन लागिरहेको छ, तर हाम्रो देशको सरकार सबैजनालाई चुनावमा मतदान गर्ने अधिकारबाट वञ्चित गर्दैछ। यत्रो ऐतिहासिक चुनावमा पनि एक दिन मात्र सार्वजनिक विदा दिएको छ, त्यो पनि चुनाव हुने परदेशमा मात्र। एक नम्बर परदेशमा काम गर्ने जागिर खाने व्यक्तिको घर 3 नम्बर परदेशमा छ भने उसले कसरी मतदान गर्ने, अनि 31 गते मतदान गरेर कसरी भोलिपल्टै जेठको 1 गते कार्यस्थलमा पुग्ने, व्यक्तिको भ्रमणका नाममा विभिन्न सार्वजनिक विदा दिने यो सरकार यत्रो ऐतिहासिक स्थानीय निर्वाचनमा किन 2 दिन विदा त्यो पनि देशैभरि दिन किन हिचकिचाएको होला।
अनि फेसबुकमा तिमिल सेना एसटी नाम राखेका साथीको गुनासो पनि उस्तै छ। उहाँ लेख्नुहुन्छ, पुरानो परिचय पत्रका आधारमा मतदान गर्न नपाइने, चुनावका दिन परिचय पत्र लिन नपाउने, के जागिर गर्ने नागरिकले मतदान गर्न नपाउने, जागिरीहरूले कसरी भोट दिने?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र विष्णु विश्वकर्मा। अब विदेशको खबर। भारतमा अपराधी बबलु दुबेको अदालत परिसरमै गोली हानेर हत्या भएको छ। बक्सार कारागारमा सजाय काटिरहेका बबलु भनिने मिथिलेश दुबेलाई आज बेतिया सिभिल कोर्टमा पेश गर्न लागिएका बेला गोली प्रहार भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उनको घटनास्थलमै ज्यान गएको हो। सर्वाधिक खोजीको सूचीमा रहेका बबलुलाई सन् 2013 नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ गरेर बिहार प्रहरीलाई बुझाएको थियो। 31 वर्षका बबलुमाथि बिहारको जेलबाटै बिहारका साथै सीमा क्षेत्रमा आपराधिक गतिविधि गर्दै आएको आरोप छ। उनी विरूद्ध नेपालमा पनि अभियोग छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। सर्वाधिक पुरस्कार राशिको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आगामी जेठ 9 गतेदेखि शुरू हुने भएको छ। जेठ 9 गतेदेखि 24 गतेसम्म हुने प्रतियोगितामा 5 विकास क्षेत्रका 1-1 सहित आर्मी प्रहरी र सशस्त्र प्रहरी गरी 8 टीमले प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय खेलकुद परिषदको आयोजना र काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको विजेताले 20 लाख र उपविजेताले 10 लाख रूपियाँ पुरस्कार पाउनेछन्। त्यस्तै सेमी फाइनलमा पराजित हुने टीमले 50,000 र लीगका खेल जित्ने टीमले 1 खेल जिते बापत 25,000 रूपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको म्यान अफ द सिरिजले 1 लाख तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले 50,000 रूपियाँ पुरस्कार पाउनेछन्। म्यान अफ द म्याचले 5,000 रूपियाँ पाउनेछन्। प्रतियोगिताबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले आगामी असोजमा हुने विश्व क्रिकेट लीग च्याम्पियनशीपको तयारीका लागि यो प्रतियोगिता कोसे ढुङ्गा साबित हुने बताउनुभयो।
र इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा अहिले किङ्स इलेभेन पञ्जाब र मुम्बई इण्डियन्सले खेलिरहेका छन्। मुम्बईमा टस हारेर पञ्जाबले ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 2.5 ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 32 रन बनाएको छ। उसका रिद्धिमान शाह 18 रन बनाएर खेलिरहेका छन् भने मार्टिन गुप्तिलले 13 रन बनाएर उनलाई साथ दिइरहेका छन्। पञ्जाब प्रतियोगितामा प्लेअफ खेल्नका लागि बाँकी सबै खेल जित्ने पर्ने दबावमा छ भने मुम्बई भने प्लेअफका लागि छनौट भइसकेको छ। 12 मध्ये 6 खेल जितेको पञ्जाब अङ्क तालिकाको 5 नम्बरमा छ। बाँकी दुवै खेल जिते पञ्जाब प्लेअफमा पुग्ने सम्भावना छ। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला।
खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनावको प्रचार गर्न नपाउने मौन अवधि राति 12 बजेपछि शुरू हुँदै प्रचार प्रसारको अन्तिम दिन आज शीर्ष नेताको दौड़धूप।
मतदाता परिचय पत्र वितरण शुरू, पर्सीसम्म मतदाता परिचय पत्र वितरण र मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने।
नेपालको आर्थिक वृद्धि दर 23 वर्षपछिकै उच्च भएको विश्व बैंकको प्रतिवेदन। भूकम्पपछिको पुननिर्माण र विद्युत उत्पादनमा भएको सुधारले आर्थिक वृद्धि 7.5%।
भारतमा कुख्यात अपराधी बब्लू दुबेको हत्या, अदालतमा पेश गर्ने क्रममा गोली प्रहार।
र सर्वाधिक पुरस्कार राशिको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ 9 गते शुरू हुने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।